بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین، السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ جی ہاں، ہمارے آج کے پروگرام کا موضوع ہے یوم القدس۔ یوم القدس پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ یہاں یوم القدس یوم اسلام ہے۔ یوم القدس مظلوم فلسطینیوں سے اظہار یکجہتی کا دن ہے۔ یوم القدس امام خمینی رضوان اللہ تعالیٰ علیہ کا یادگار کارنامہ۔ یوم القدس اس سرزمین اور اس سرزمین کے مظلوموں کی حمایت کے اعلان کا دن ہے جو گزشتہ 60 برس سے زائد عرصے سے جرأت، بہادری اور پائمردی کا مظاہرہ کر رہی ہے۔ یوم القدس وہ دن ہے جس نے مظلوم فلسطینیوں کی ملی تحریک کو اسلامی تحریکوں میں بدلا ہے۔ یوم القدس وہ دن ہے جب ایوانوں میں لرزہ طاری ہوتا ہے۔ یوم القدس وہ دن ہے جو استعماری عزائم کو ناکام بناتا ہے۔ یوم القدس پورا عالم اسلام سراپا احتجاج ہوتا ہے غاصب اسرائیلیوں کی توسیع پسندانہ پالیسیوں کے خلاف، اور اسی طرح حمایت کرتا ہے مظلوم فلسطینیوں کے لیے۔ اے بیت المقدس اور بیت المقدس کے طلائی گنبد، تجھے ہمارا سلام۔ اے سرزمین فلسطین، تجھے ہمارا سلام۔ اے انبیاء کی سرزمین، تجھے ہمارا سلام۔ اے سرزمین یعقوب و یوسف و ابراہیم، تجھے ہمارا سلام۔ اور اے سرزمین فلسطین، تیری زمین اور تیری آغوش میں بہنے والوں کا خون انشاءاللہ رائے گا نہیں جائے گا۔ اور امام خمینی کی یادگار یعنی یوم القدس وہ دن ہے جب پوری دنیا کے مسلمانوں کو ایک پلیٹ فارم پر اکٹھا کر کے یہ آواز دیا جاتا ہے کہ یہ آواز دی جاتی ہے کہ اے سرزمین فلسطین اور اے سرزمین فلسطین کے باشندوں، اب تم تنہا نہیں۔ اے طلائی گنبد بیت المقدس کے، تمہاری مایوسانہ نگاہ اب انشاءاللہ بہت جلد امید اور نوید سے سرشار ہوا چاہتی ہے، اور جیسا کہ کہا جا رہا ہے کہ نحن القادمون۔ اور اب جبکہ اسلامی بیداری پورے عالم پوری طرح سے اپنا ہر طرف جلوہ بکھیر چکی ہے، تو وہ دن دور نہیں جب بیت المقدس بھی آزاد ہوگا اور سرزمین انبیاء اور سرزمین فلسطین بھی آزاد ہوگی۔ یوم القدس کل یعنی جمعۃ الوداع کو ایک بار پھر عالم اسلام متحد ہو کر مظلوم فلسطینیوں کی حمایت میں آواز بلند کرے گا، اور غاصب صہیونیوں اور اس کے آقاؤں کی توسیع پسندانہ اور سامراجی پالیسیوں کے خلاف سراپا احتجاج ہوگا۔ جی ہاں، اسی مناسبت سے ہمارے ساتھیوں نے ایک رپورٹ ترتیب دی ہے، پہلے اسے دیکھتے ہیں، پھر اپنے معزز مہمانوں اور آپ کی خدمت میں دوبارہ حاضر ہوتے ہیں۔
جمعۃ الوداع کو یوم قدس منانے کی تیاری پوری ہو چکی ہے، جبکہ مقبوضہ فلسطین میں یوم قدس کے پیش نظر سخت حفاظتی انتظامات کیے گئے ہیں۔ اعلان کے مطابق عالمی یوم قدس 770 شہروں اور 80 ممالک میں منعقد کیا جائے گا۔ اعلان کے مطابق اس سال یوم قدس کا نعرہ یوم قدس اسلامی بیداری کا تسلسل، امن مذاکرات کے حربے کا مقابلہ اور بیت المقدس کی آزادی ہوگا۔ عالمی یوم قدس کے انعقاد کے ذمہ داروں نے بتایا ہے کہ اس برس عالمی یوم قدس علاقے خاص طور پر مصر اور شام میں سامراجی سازشوں کے انکشاف کا دن ہوگا۔ امام خمینی رحمت اللہ علیہ نے ماہ مبارک رمضان کے آخری جمعے کو یوم قدس کا نام دیا اور اس کے ساتھ ہی یوم قدس فلسطین کے مظلوم عوام سے تمام مسلم اقوام کی جانب سے اظہار یکجہتی اور عالم اسلام میں اتحاد اور حقیقت و انصاف پسندی کی آواز بلند کرنے کا دن بن گیا۔ امام خمینی رحمت اللہ علیہ کی جانب سے اس تاریخی اقدام نے فلسطین اور بیت المقدس کے مسئلے کو صہیونی حکومت اور اس کے حامیوں کی تمام تر کوششوں کے باوجود عالمگیر بنا دیا۔ امام خمینی رحمت اللہ علیہ کی جانب سے یوم قدس کے انعقاد کے اعلان کے جو فوری اثرات رہے، اس کے علاوہ بھی اس اقدام نے حالیہ چار عشروں میں عالم اسلام میں فلسطین کے حوالے سے بیداری میں خاص کردار ادا کیا ہے۔ امام خمینی نے جن الفاظ میں یوم قدس کا اعلان کیا تھا، ان سے واضح ہوتا ہے کہ حالانکہ انہوں نے یوم قدس کا اعلان فلسطین کی حمایت کے سلسلے میں مسلمانوں کے درمیان یکجہتی اتحاد کے لیے کیا تھا، لیکن دراصل یہ ایک ایسی تحریک کا آغاز تھا جس کی قیادت مظلوموں کے ہاتھوں میں تھی۔ امام خمینی رحمت اللہ علیہ نے یوم قدس کا اعلان کر کے زور زبردستی اور طاقت کی بالا دستی کے قانون کی نفی کی اور مزاحمت و جد و جہد کے مفہوم کو عالمگیر کیا۔ اس کی کچھ مثالیں مشرق وسطی میں بالکل واضح طور پر دیکھی جا سکتی ہیں۔ مختلف اسلامی ملکوں میں اسلامی تحریکوں کی تشکیل اور فلسطین میں مسلسل کئی بار انتفاضہ تحریک اور نام نہاد امن مذاکرات کے بہانے فلسطینیوں کے خلاف رچی جانے والی مختلف سازشوں کی ناکامی اسی بیداری کی مرہون منت ہے جو یوم قدس کی وجہ سے مسلمانوں میں آئی ہے۔ اس طرح سے ہم دیکھتے ہیں کہ یوم قدس ایک وسیع مفہوم ہے جس کی مختلف شکلیں مختلف مراحل میں نظر آتی ہیں۔ یوم قدس اور فلسطین کے سلسلے میں امام خمینی رحمت اللہ علیہ کے بیانات پر توجہ سے یہ واضح ہو جاتا ہے کہ بیت المقدس اور فلسطین کے سلسلے میں امام خمینی کا نظریہ عالمگیر تھا۔ اسی لیے یوم قدس ظالموں کے مقابلے میں مظلوموں کی جد و جہد کو بھلا دیے جانے سے روکتا ہے اور عالمی مسائل کی پیچیدگیوں میں اسلام کے اہم ترین مسئلے یعنی فلسطین کو گم نہیں ہونے دیتا۔ اور یوم قدس کے اعلان کے تقریباً 35 برس بعد آج یہ دن ظلم و جارحیت کے خلاف اور مظلوموں کی حمایت کے اعلان کا ایک عالمی دن بن گیا ہے، اور امام خمینی رحمت اللہ علیہ یہی چاہتے تھے۔
جی ہاں، عالمی یوم قدس مظلوموں کی حمایت کے اعلان کا دن۔ اس وقت چلتے ہیں اسلام آباد اسٹوڈیو، جہاں پر ہم نے آج ایک ایسے معزز مہمان کو دی ہے جو نہ صرف ممتاز دانشور اور ممتاز صافی ہیں بلکہ ایک ایسے جیالے کا نام ہے جس نے عالمی یوم قدس کے اعلان کے وقت سے ہی نہ صرف یہ کہ عالمی اور ریلیوں میں شرکت کرنے کے اعتبار سے وہ پیش آیا ہے، بلکہ ان ریلیوں اور ان جلوسوں کو جلا بخشنے اور انہیں کامیاب بنانے میں بھی یہ شخص پیش رہے ہیں، کوئی اور نہیں، پاکستان کے ممتاز دانشور جناب ثاقب اکبر صاحب۔ السلام علیکم جناب۔
علیکم السلام ورحمۃ اللہ۔
ثاقب اکبر صاحب، یوم قدس، اس کا فلسفہ سب آپ کے پیش نظر ہے۔ میں آپ سے سوال کروں تو شاید یہ چھوٹی بات ہوگی، لیکن پھر بھی میں یہ پوچھنا چاہوں گا کہ یوم القدس نے گزشتہ یعنی سن 80 سے لے کر اب تک 33 برس میں عالم اسلام کو کیا دیا ہے اور استعماری طاقتوں کو کتنی ضرب پہنچائی ہے؟
میرا یہ خیال ہے کہ اگر کوئی شخص اسرائیل کی ماہیت کو اچھی طرح سے سمجھتا ہو تو وہی یوم القدس کی اہمیت کو جو ہے اور اس کی تاثیر کو جو ہے وہ اچھی طرح سے سمجھ سکتا ہے۔ در حقیقت اگر ماضی میں ذرا سا جھانک کے دیکھا جائے تو اسرائیل کا قیام اس سرزمین پہ جو فلسطین کہلاتا تھا، اس سرزمین پر اسرائیل کا قیام عالم اسلام کے اندر ایک ایسی سازش اور ایک ایسی بہیمیت کی ابتدا تھی کہ جو نام تو بظاہر جو ہے وہ مظلوم یہودیوں کا لیا جا رہا تھا، لیکن در حقیقت مظلوم بنانے کا ان کا ارادہ تھا مسلمانوں کو اور اس خطے کے لوگوں کے وسائل کو خوف دہشت میں مبتلا کر کے اس کو چھیننے کا ایک پروگرام تھا۔ ایک عرصے سے جبکہ عثمانی ترکوں کی حکومت موجود تھی تو یہودی صہیونی جو تھی وہ ایک تنظیم کے طور پہ اور تحریک کے طور پہ مارز وجود میں آ چکی تھی، اور آخری جو हाकिम थे तुर्क उस्मानों के, उनसे इन्होंने रिक्वेस्ट की कि जनाब ये आप जितनी दौलत लेना चाहें हमसे ले लें, जो आपकी डिमांड है हम पूरा करना चाहेंगे, हम पूरा करने को तैयार हैं, ये जो फलस्तीन है और ये जो बैतुल मुकद्दस है इसका कंट्रोल जो है वो हमें दे दें। वो गैरतमंद जो मुसलमानों का बादशाह था उसने उसको तस्लीम और कबूल करने से इनकार कर दिया। उसने कहा कि मैं, फिर उसके बाद उनको धमकियां दी गई, उन्होंने कहा कि हर कुर्बानी देने के लिए तैयार हूं लेकिन ये सरजमीन मेरी जाती नहीं है, ये मुसलमानों की है, इस खित्ते की है, मैं तुम्हारे हवाले जो है वो करने के लिए तैयार नहीं हूं। अगर ये बात समझ ली जाए तो फिर ये बात समझ आ सकती है कि मगरबी इस्तेमार ने सहयूनियत की सरपरस्ती करते हुए क्यों ये जरूरी समझा कि फिर नाबूद कर दिया जाए और टुकड़े टुकड़े कर दिया जाए उस्मानी सल्तनत को, और फिर उसके बाद उन्होंने ये किया कि इस खित्ते में छोटे छोटे टुकड़े करके, ताकि फिर उसके बाद कोई एक इज्तमाही कुव्वत जो है वो मुसलमानों की ना उठ सके। फिर उन्होंने छोटे टुकड़े करके मुख्तलिफ जो खानदानी बादशाहतें थी वो उन्होंने उसमें कायम कर दी, और यहाँ के आबाद लोगों को यहाँ से निकाल के, 1,000 और कुछ यहूदी थे उस जमाने में, यानी यहूदियों की कोई तादाद नहीं थी, मुसलमानों की अक्सरियत थी और बहुत भारी अक्सरियत थी, उसके बाद ईसाइयों की तादाद थी, उसके बाद यहूदियों की तादाद थी। सारी दुनिया से, यूरोप से, अफ्रीका से, अमेरिका से, रशिया से, एशिया से, मुसलमान अपना यहूदियों को मजहबी इंतहा पसंदी को फरोग देकर, मजहबी जनूनियत को फरोग देकर कि हम यहूदियों के रियासत कायम कर रहे हैं, उन्होंने उनको उभारा और फिर उसके बाद इनको ला के यहाँ पे आबाद किया। यहाँ पे आबाद मुसलमानों को जबरदस्ती और जुल्म के साथ उनको वहां से निकाला, और इस इलाके में एक इस तरह से एक रियासत जो है जिसको एक मुसल्लत करदा रियासत कहना चाहिए, जिसको एक इम्पोज रियासत कहना चाहिए, उसको कायम किया। उसके बाद उसको बारूद के ढेर में बदल दिया, पूरी दुनिया से ना फकत अमरीका और अपना बरतानिया बल्कि उनके बाकी हवारियों ने भी पैसा दिया, असला दिया, और जितनी मदद कर सकते थे सबसे ज्यादा उन्होंने मदद की ताकि उनकी अफरादी कुव्वत बढ़ जाए। हर रोज कई हवाई जहाज बाहर से यहूदियों के भर के आते थे, और बाहर से सदियों से बाहर गए हुए, सदियों से बनी इसराइल बाहर गए हुए जो है उनको लाकर यहाँ पे आबाद किया, और यहाँ आबाद जो लोग थे उनको निकाला, और आज इसराइल एक अनअनाउंस्ड एक एटमी ताकत है जिसके पास 200 के करीब एटम बम है। इसका इसराइल को कोई खौफ नहीं उस लिहाज से, यह बल्कि खौफ ज़दा करना इनका इर्द गिर्द के ममालक को इनका मकसद है, ताकि इस इलाके में जो गैस के, पेट्रोल के और बाकी वसाइल हैं वो मादनियात के, वो ताकि अमेरिका और उसके हवारी जो है इस खौफ पैदा करके उनको लूट सके।
जी
अगर आप गौर करें तो इसराइल की बका के नाम पर इस खित्ते में सबसे ज्यादा दुनिया में अगर किसी इलाके से बाहर से आके अगर अफवाज मौजूद हैं, अगर बहरी अड्डे मौजूद हैं, अगर बहरी बेड़े मौजूद हैं, अगर हवाई अड्डे मौजूद हैं, तो वो यही सरजमीन है। कतर आप देख लें, बहरैन आप देख लें, और आप उसके बाद बाकी इलाकों को देख लें, सऊदी अरब को देख लें, अमेरिका की अफवाज वहां क्या करती हैं, उनका क्या मकसद है, सऊदी अरब को किससे खतरा है, कतर को किससे खतरा है, दर हकीकत किसी को खतरा नहीं है। इस इलाके में मुसलमानों की अपराइजिंग से खतरा है, इस इलाके में इसराइल जो कि इन्होंने जाली एक रियासत कायम की है इसके वजूद को खतरा है। उसके बाद अब आप ये देख लें कि अगर इसके बाद इस इलाके में अगर इमाम खुमैनी ने उठ के यहां से खौफ खत्म करने के लिए, यहां मजलूम घरों से बेघर करने किए गए अगर फलस्तीनियों को वापस अपने वतन में जाने के लिए, और मुसलमानों की जो इलेक्टेड रियासत अपना जो नहीं है हुक्मरान बल्कि वो गैरों के इशारों पे काम करने वाले हुक्मरानों की हकीकत को आश्कार करने के लिए अगर इमाम खुमैनी ने यौमुल कुस का आगाज किया है, और उसके नतीजे में पूरे दुनिया में हकीकतें हर रोज एक سے ایک بڑھ کے آشکار ہوتی چلی جا رہی ہیں. اس کے بعد اس سرزمین کے لوگ اٹھے ہیں اور فلسطین میں ایک نئے سرے سے ایک امید پیدا ہوئی. وہی فلسطین جہاں پہ لوگوں کو ڈرانے کے بعد اور امن مذاکرات کا ڈول ڈال کر ان کے حقوق کو غاصبانہ قبضہ کرنے کے لیے جو کچھ کیا جا رہا تھا ان ساری حقیقتوں کو آشکار کیا. فلسطینی امید کی ایک نئی کرن سے
بہت شکریہ ساکر اکبر صاحب, میں پھر حاضر ہوں گا آپ کی خدمت میں.
باہر نکلے
آپ چلتے ہیں اسلام آباد ہی ہے, وہاں پر ٹیلی فون لائن پر موجود ہیں پاکستان کے ایک اور بزرگ اور سینئر صحافی جناب جاوید صدیق صاحب. السلام علیکم جناب.
وعلیکم السلام.
جاوید صدیق صاحب, 33 سال کا عرصہ گزر چکا ہے, امام خمینی رضوان اللہ تعالیٰ علیہ نے عالمی یوم قدس اعلان کیا تھا اور اس وقت سے لے کر اب تک عالمی یوم قدس دنیا کے بیشتر ممالک میں انتہائی تزوک و احتشام کے ساتھ منایا جاتا ہے. چنانچہ دنیا کے 80 ملکوں کے 770 شہروں میں کل عالمی یوم قدس کے جلوس اور ریلیاں نکالی جائیں گی. میرا سوال آپ سے یہ ہے کہ وہ فلسطینی تحریک جو 1979 سے قبل ایک کمزور مزمحل اور لاغر سی ملی تحریک میں تھی, اس کو اسلامی مزاحمت میں تبدیل کرنے میں عالمی یوم قدس کا کتنا کردار آپ دیکھتے ہیں؟
میں سمجھتا ہوں کہ یہ ایک بہت بڑا کنٹریبیوشن ہے, بہت بڑا کردار ہے امام خمینی کا کہ انہوں نے یہ عالمی یوم القدس کی جو تحریک شروع کی اس سے فلسطین کا مسئلہ جو ہے بڑے مؤثر طور پر ابھر کر دنیا کے نقشے پہ آیا ہے, اور جو اس وقت مسلمان ہیں ان کو جو یہ شعور ملا ہے کہ فلسطینیوں کے خلاف بے پناہ ظالم ڈائے جا رہے ہیں, ان کے حقوق جو ہے وہ سلب کیے جا رہے ہیں, ان کی زندگی جو عذاب کر دی گئی ہے, یہ تمام باتیں, اور اس کے علاوہ جو فلسطین کے ایشو کا جو پورا پس منظر اور تاریخ ہے وہ تاریخ بھی میں سمجھتا ہوں کہ یہ اس کو واضح کرنے میں, لوگوں کے سامنے لانے میں, اور یہ جو اسرائیلی مظالم ہے ان کو ایکسپوز کرنے میں, بے نقاب کرنے میں بھی اس تحریک کا بڑا رول ہے. اور اس سے پہلے جو ہے جو اس وقت جو صورتحال تھی وہ یہ تھی کہ او آئی سی اور بعض دوسری تنظیمیں, اسلامی مالک کی جتنی تنظیمیں ہیں وہ ایک رسماً تو بات کرتی تھی اور قراردادیں منظور کر لیتی تھی, لیکن اس سے آگے جا کے انہوں نے کبھی فلسطین کے مسئلے کے اوپر کوئی بہت بڑا اقدام نہیں اٹھایا. اور یہ جو تحریک شروع ہوئی 1979 سے, اس سے اس میں قوت اور ایک زور پیدا ہوا ہے, اور میں سمجھتا ہوں کہ اب یہ زیادہ مؤثر انداز میں دنیا بھر میں جو ہے اس کو, اس مسئلے کو اجاگر کیا گیا ہے, اور خاص طور پر مغربی مالک جو ہیں ان کے اندر اور اسلامی دنیا کے اندر جو ہے وہ ایک ایسی احساس اور ایک شعور جو ہے وہ ابھرا ہے, جس کی وجہ سے یہ فلسطینیوں کے اوپر ڈھائے جانے والے مظالم اور ان کے حقوق کا جو غصب کیا جانا ہے وہ بہت مؤثر طور پر بے نقاب ہو رہا ہے. اور میں سمجھتا ہوں کہ یہ ایک یوم القدس منانے کی جو یہ فیصلہ تھا امام خمینی کا, وہ بہت اہمیت رکھتا ہے اور اس وقت اسے پوری دنیا میں پذیرائی ملی ہے.
بہت شکریہ, میں پھر حاضر ہوں گا, آپ ٹیلی فون لائن پر موجود رہیے گا. ثاقب اکبر صاحب, آج کل جو علاقے کے حالات ہیں, خاص طور پر مصر اور تیونس اور خطے کے جو دیگر ممالک میں حالات ہیں اور جن ملکوں کا میں نے نام لیا ان کے بارے میں خاص طور پر میں اشارہ کرنا چاہوں گا, تو ان حالات کے پیش نظر اس سال یوم قدس کی اہمیت کو آپ کس زاویے نگاہ سے دیکھتے ہیں؟
میرا یہ خیال ہے جی کہ اگر آپ مصر کے حالات کو دیکھیں تو مصر کے لوگ جب موومنٹ چلا رہے تھے حسنی مبارک کے خلاف تو وہ وہی لوگ تھے کہ جنہوں نے اسرائیل کے ساتھ جو سفارتی تعلقات تھے ان کو ٹھکرا دیا. انہوں نے اسرائیل کا جو قاہرہ میں سفارت خانہ تھا اس کے اوپر وہ چڑھے اور انہوں نے اس کے اوپر قبضہ کیا. اس کے بعد اس کی چھت کے اوپر جو اسرائیل کا پرچم تھا وہ انہوں نے اتار کے پھینک دیا اور فلسطین کا پرچم لہرا دیا. پوری فضا میں یعنی اینٹی اسرائیل اور اینٹی صہیونزم کے جو جذبات تھے وہ سارے کے سارے اچھے انداز سے محسوس کیے جا سکتے تھے. یہاں تک کہ اسرائیلی سفیر وہاں سے فرار کر گیا, اس دوران وہ تل ابیب واپس چلا گیا. پھر اس کے بعد उन्होंने कोशिश की कि अगर इस इमारत में सफारत खाना नहीं कायम हम कर सकते तो हम इसराइल काहिरा के अंदर इमारत ले कर किराए की सफारत खाना जो है वो कायम कर लें। काहिरा का कोई आदमी उनको मालिक मकान उनको किराए पर बिल्डिंग देने के लिए जो है वो तैयार नहीं था। इससे ये साबित होता है कि ये तहरीक जो वहाँ पर चली थी जो बज़ाहिर हुस्नी मुबारक के खिलाफ थी लेकिन वो इसराइल के जो कौमी इफ्तखार की नफी की गई थी अपना मिस्र की जो कौमी इफ्तखार की नफी की गई थी उस पर वो कायम थी और जो फलस्तीनियों के हकूक की नफी कैंप डेविड जैसे अपना रुसवाए जमाना माहिदों के ऊपर जो इम्पोज वहाँ की क्यादत थी अपना हुस्नी मुबारक और उससे माकबल सादात की उन्होंने जो रोल प्ले किया रुसवा कुन उसके उससे उसको ठुकराती थी वो मूवमेंट। और दर हकीकत जो वो तब्दीली चाहते थे वो ये चाहते थे कि मिस्र एक ऐसा हकीकी इस्लामी मुल्क के तौर पर मर्ज करे कि जो फलस्तीनी कॉज का हामी हो और मिस्र के आवाम की उमंगों का जो है वो तर्जमान हो। आप ये देखें कि उसके बाद जो हुकूमत आई उसने अपने चेहरे को बज़ाहिर जिसको मोतदिल वो कहते हैं मोतदिल भी साबित करने की कोशिश की लेकिन सब चूंकि जानते थे कि इनके सपोर्टर्स एंटी इसराइल हैं और इसको किसी सूरत में भी सहयूनियत को कबूल करने के लिए तैयार नहीं तो उसको भी जो है वो बाकी नहीं रखा गया। मुर्सी की हुकूमत को फकत इस्लाम के मोहब्बत करने वाले सपोर्टर्स को पीछे देखकर उन्होंने उनको एक साल जो है वो भी बड़ी मुश्किल से बर्दाश्त किया और उसके बाद वहाँ पे फौजी हुकूमत आ गई। मैं ये समझता हूँ कि अब जो है वो हकायक सारे मिस्री आवाम के ऊपर बिल्कुल वाजे हो चुके हैं और इस साल का जो यौमुल कुद्स है वो मिस्री आवाम की हकीकी जो तर्जमानी है करेगा और इस साल का यौमुल कस जो है उसमें मिस्री आवाम के लिए मौका है कि वो अपने जो सेंटीमेंट्स है उसका इजहार। हम उम्मीद करते हैं कि मिस्र के अंदर भी जो है इसकी बहुत अच्छी जो है वो इसका और जैसे कि इतलात है कि आवाम वहाँ तैयार है यौमुल कुद्स को मनाने के लिए। इसी तरह से सीरिया में अगर शाम में अगर आप देखें तो जिस तरह का रोल पिछली एक साल गवर्नमेंट ने किया उसको भी लोगों ने कबूल नहीं किया और आखिरकार मैं ये समझता हूँ कि जो मुनाफिक अपना चेहरे हैं बहुत सारे इस खित्ते के अंदर वो आशकार हो चुके हैं और वहाँ के शाम के अवाम पहले ही अच्छी तरह से जानते हैं कि ये जो उनके ऊपर ये दहशतगर्दी और जिस तरह की को मुसल्लत की गई है ये किन के मकासद जो है वो पूरा करने वाली यही वजह है कि अब वहाँ पे ये दहशतगर्दी जो है वो बल्कि हकायक ये हैं कि बहुत सारी खबरें ऐसी आई हैं कि अख्वान और बाकी जो नाम नेहाद जो ग्रुप्स हैं वो उन्होंने आपस में एक दूसरे से वो टकराए हैं और बहुत सारे दहशतगर्द जो हैं वो मारे गए हैं और जो सीरिया की हुकूमत का जो असली जुर्म था और वो यही था कि उन्होंने इसराइल को जो है वो तस्लीम नहीं किया। उन्होंने बाकी हालांकि मिस्र ने कबूल कर लिया था खित्ते में जॉर्डन ने कबूल कर लिया कतर ने ट्यूनस ने मराकश ने बाकी लोगों ने बल्कि तुर्की ने भी जो अपना इसराइल को एक जायज़ रियासत तस्लीम किया हुआ था लेकिन शाम की हुकूमत ने उसको तस्लीम नहीं किया था। मैं ये समझता हूँ कि अब फिर यौमुल कुद्स को ये पैगाम देता है कि वो हौसले और हिम्मत से काम ले सहयूनियत के मुकाबले में उनकी कामयाबी जो है वो बहुत नज़दीक आ चुकी है
इंशाल्लाह। जावेद सिद्दीक साहब इस बार आलमी यौम कुद्स का जो नारा है जो स्लोगन है वो ये कि आलम इस्लाम और मुसलमानों के खिलाफ इसराइली और इस्तेमाली कुव्वतों की साजिशों का इनकशाफ उनके चेहरों पर पड़ी नकाब को उतार लिया जाना और बैतुल मुकद्दस की आज़ादी कितना कामयाब हो सकेगा ये नारा यौमुल कुद्स के हवाले से आइंदा चंद हफ्तों चंद महीनों और आने वाले बरसों में।
देखिए ये जो आपने सवाल किया है इसकी बड़ी जहतें हैं और सबसे बड़ी जो अहम जहत है वो ये है कि जो जिसे बहार अरब या अरब स्प्रिंग कहा गया वो एक जमहूरी तहरीक थी और उसमें ट्यूनिस और मिस्र और दूसरे ममालिक में ये फैलती जा रही थी और इसके नतीजे में जो मिस्र में तब्दीली आई खसूसी तौर पर वहाँ पे अख़वानुल मुस्लिमून की हुकूमत जो है उसको आवाम ने मुंतखब किया और उससे पहले जो उसकी मुबारक की हुकूमत थी जिसको बहुत ज़्यादा अमरीका नवाज समझा जाता था और उसकी पुष्ट पर अमरीका था उसके रुख्सत होने से अमरीका और उसके जो इतादी हैं उनके मफादात पे जद पड़ती थी। इसीलिए जब एक साल गुजरा एक मुंतखब जमहूरी हुकूमत को तो वहाँ पे एक फौजी डिक्टेटरशिप जो है वो मुसल्लत कर दी गई है उसके बाद जो एहतजाज करने वाले جمہوری حقوق کے لیے احتجاج کرنے والے لوگوں پر گولیاں چلائی گئی اور 150 سے زیادہ مصری شہری جو ہیں بے گناہ ان کو مارا گیا، ہزاروں زخمی ہو گئے. تو میں سمجھتا ہوں کہ یہ اور اس کا جو امریکہ اور مغربی ممالک اور دوسرے ان کے اتحادی جو ہے انہوں نے کوئی اس پر احتجاج نہیں کیا. اور ابھی آج پاکستان میں امریکی وزیر خارجہ جان کیری آئے ہوئے ہیں اور ان سے جب یہ سوال پوچھا گیا مصر کا تو انہوں نے کہا کہ ہم نے بات کی ہے فوج کے کمانڈر سے کہ انہوں نے ایسا کیوں کیا، لیکن اس کو کنڈیم نہیں کیا. تو دراصل یہ جتنی تبدیلیاں ہو رہی ہیں، جتنے یہ عوامی جمہوری جو تحریکیں چل رہی ہیں اور جو اسلامی جماعتیں آگے بڑھ کے وہاں پہ یہ ان ممالک میں اقتدار لینا چاہتی ہیں ان کو روکا جا رہا ہے، اور اس کے پس منظر میں بھی یہی ہے کہ امریکہ اور اس کے اتحادیوں کو یہ خوف ہے کہ یہ جماعتیں جو ہے اسلامی قوت کے ساتھ اور جمہوری طاقت کے ساتھ اگر اقتدار میں آ گئیں تو اس صورت میں وہ اسرائیل کے بارے میں جتنی بھی پالیسی ہے امریکہ نواز اسلامی ملکوں کی وہ تبدیل ہو جائے گی اور اس کا جو دباؤ ہے وہ محسوس ہوگا اسرائیل کے اوپر. تو میں سمجھتا ہوں کہ جو یہ آپ نے سلوگن کی بات کی یا آج کی جو تھیم ہے یوم القدس کی وہ بالکل درست ہے، اور اس تھیم کے نتیجے میں بہت زیادہ یہ واضح ہو جائے گا کہ یہ کیا سازش ہے اور کیا کھیل کھیلا جا رہا ہے. میں سمجھتا ہوں کہ اس سے بہت سی چیزیں جو بے نقاب ہوں گی اور جو تحریک ہے اس کو سمجھنے میں مدد ملے گی، اور جو یہ کوششیں کی جا رہی ہیں کہ اس سارے معاملے کو کنفیوز کیا جائے اور جو تبدیلی جمہوری تبدیلی اور اسلامی تبدیلی آ رہی ہے اس کا راستہ روکا جائے اور ان لوگوں کو اور ان عناصر کو آگے لایا جائے جو کہ کوئی تبدیلی نہیں چاہتے، سٹیٹس کو جسے کہتے ہیں جو کہ تو حالات کو رکھنا چاہتے ہیں، وہ عناصر جو ہیں ان کو یہ کامیاب کرانا چاہتے ہیں. تو میں سمجھتا ہوں کہ اب عوام جو ہیں مصر کے بھی، تیونس کے بھی اور باقی ممالک کے
جی
اسلامی ملکوں کے، وہ تیار ہیں ایک تبدیلی کے لیے.
بہت شکریہ. میں برادروں کا لائن پر رہیے گا. ثاقب اکبر صاحب، عالمی یوم قدس امت کو متحد کرنے میں کتنا مؤثر ثابت ہوا ہے؟
دیکھیے میرا خیال ہے اگر ابھی جیسے کہ آپ نے کہا کہ 700 سے کچھ زیادہ ممالک جو ہے ان میں
80 ملکوں کے 770 شہروں میں،
میری اطلاعات ہیں کہ پچھلے سال بھی تقریباً 800 کے قریب ممالک میں یوم القدس جو ہے، 800 کے قریب شہروں میں دنیا میں جو ہے وہ یوم القدس جو ہے وہ منایا جاتا ہے. آپ یہ دیکھیں کہ پاکستان کے اندر ہمارے میرے علم میں ہے کہ کراچی بھی، کوئٹہ بھی، پشاور بھی، لاہور، ملتان، حیدرآباد، اسلام آباد، پنڈی، یعنی جتنے بہت شہر ہیں چھوٹے بڑے اندرون سندھ کے، پنجاب کے، وہ سب لوگ جو ہے وہ تیاریاں کر رہے ہیں یوم القدس منانے کے لیے. اس میں خصوصیت یہ ہے کہ شیعہ سنی سارے کے سارے یعنی ایسے اکٹھے ہو کر جو ہے وہ یہ سمجھتے ہیں کہ یہ ایک اسلامی کاز ہے، وہ مل کے اس کو منا رہے ہیں. آپ نے اتحاد کی بات کی، پاکستان میں مذہبی جماعتوں کا جو سب سے بڑا اتحاد ہے ملی یکجہتی کونسل، اس نے بھی اپیل کی ہے سارے مسلمانوں کو کہ وہ مل کر جو ہے فلسطینیوں کی آزادی، بیت المقدس کی آزادی، قبلہ ابل کی آزادی کے لیے جو ہے وہ آواز بلند کریں. خود اپنا ملی یکجہتی کونسل نے اس سلسلے میں جو ہے وہ اپنے پروگرام رکھے ہیں. ہم دیکھتے ہیں اسلام آباد جیسے شہر میں مطلب دینی مدارس اہل سنت کے اور مساجد، انہوں نے پروگرام رکھے ہیں، شیعوں نے بھی رکھے ہیں، سنیوں نے بھی رکھے ہیں. اس سے یہ ظاہر ہوتا ہے کہ یوم القدس کے موضوع پہ ارخا یعنی قبلہ ابول کی آزادی کے موضوع پر سارے مسلمان اکٹھے ہیں. دیکھیں یہ جو اتحاد ہوتا ہے یہ کوئی خیالی چیز نہیں ہوتا، یعنی اتحاد جب تک ظہور میں نہ آئے، باہر نہ نکلے، وہ نظر نہیں آتا. اور یہ تبھی ہو سکتا ہے جب کاز جو ہے وہ مشترک ہو. امام خمینی نے ایک ایسا کاز مسلمانوں کو دے دیا ہے
جی
جو سب کے یعنی دل کی آواز تھی. آپ یہ قرآن کہتا ہے سبحان الذی اسری بعبدہ لیلا من المسجد الحرام الی المسجد الاقصی الذی بارکنا حولہ، وہ مسجد اقصی جس کے ماحول کو ہم نے برکت والا بنایا. تو یہ قرآن کی آواز تھی، امام خمینی کی آواز در حقیقت اسی قرآن کی آواز تھی، اسی لیے وہ اس کو یوم القدس کو یوم اسلام کہتے ہیں. یہ چونکہ اسلام کا کاز ہے، इसलिए सारे मुसलमान आप देखें कि इस पे मुत्तहिद नज़र आते हैं। अच्छा यही नहीं कि मुसलमान इस पे मुत्तहिद नज़र आते हैं, बल्कि जो दुनिया में अदालत पसंद हैं, आज़ादी पसंद कुव्वतें हैं, उन्होंने भी बहुत सारी जगह पे, यानी उनके ग्रुप्स भी और इंसानी आज़ादियों के हामी लोग भी जो है वो बाहर निकल के इसमें शरीक होते हैं। यहाँ तक कि मैंने कई सालों में तजुर्बा किया, बरसों में, कि वो यहूदी उलमा जो इसराइल की रियासत को नाजायज़ समझते हैं और वहाँ फलस्तीनियों पे होने वाले मजालिम के खिलाफ आवाज़ उठाते हैं, वो भी न्यूयॉर्क में, बरतानिया में, स्वीडन में और जर्मनी में कई जगह पे इसी तरह गैर मुस्लिम जो है वो भी आके उनके साथ आवाज़ मिलाते हैं। तो दर हकीकत यौमुल कुस जो है वो ना फकत मुसलमानों की एक दिल की आवाज़ बन गया है, यौमुल कुस तो आज़ादी पसंदों के इत्तेहाद की अलामत बन गया है, अदालत पसंद करने वालों की एक इत्तेहाद की अलामत बन गया। मेरा ख्याल है इशू जो है ना, जितना इस वजह से, यौमुल कुस की वजह से ये असल हकायक जो हैं वो दुनिया के सामने आश्कार हुए हैं, उसने लोगों को जो है वो इकट्ठा किया है। इसको जितना हम नहायती समझदारी, बसीरत और हिकमत से इस इशू को वाज़े करेंगे, इसी तरह से बड़ा बुनियादी सवाल ईरानी क़यादत ने उठाया था वो ये है कि अगर इन्होंने ये कहा कि इस अपना यहूदी जो है वो मज़लूम है और होलोकॉस्ट का कोई वाक़या जर्मनी में रूनुमा हुआ है, तो सवाल ये पैदा होता है कि जर्मनी में होने वाले वाक़े के नतीजे में यहूदियों को एक और कौम को वहां से निकाल के जुल्म करके उस सरजमीन पे लाके आबाद करना, ये तुम दुनिया कोई मंतिक इसको कबूल करने के लिए तैयार नहीं। हालांकि होलोकॉस्ट पर भी 100 तरह के सवालात उठ चुके हैं और उसके भी हकायक हर रोज बेनकाब होते चले जा रहे हैं। अगर ये सारे हकायक आज हम ठीक तरह से दुनिया के दूसरे भी अध्ययन के मानने वालों पे हम उन तक पहुंचा सके, तो आप यकीन करें कि ये एक इससे भी बड़ा मोमेंटम इस यौमुल कुस के अंदर मौजूद है कि जो इन मजलूम फलस्तीनियों की हमायत में आखिरकार जो है वो पहले जैसे इस्लामी बेदारी इसके जरिए से और इसकी वजह से आई है। मैं समझता हूँ एक आलमगीर इंसानी बेदारी भी इस वजह से आएगी
जी, जी,
और अमरीका और उसके हवारी जिस तरह से इंसानियत को अपने कदमों तले इस सरजमीन में रोंद रहे हैं, वो सारी दुनिया में सब जाहिर हो जाएगी। तो वो लोग जिनकी फितरत अभी तक बेदार है, जिनके जमीर जो हैं वो बेदार हैं, वो यकीनन इन आज़ादी पसंद लोगों की हमायत करेंगे और वो यकीनन मजलूम फलस्तीनियों की हमायत में अपनी आवाज़, हमारी आवाज़ के साथ मिलाएंगे।
बहुत शुक्रिया जावेद सिद्दीक साहब। आप देखें गुज़िश्ता 2.5 बरस से इलाके में, खासतौर पर शुमाली अफ्रीका के मुल्कों में और मशरक़ वस्ता में इस्लामी बेदारी की जो लहर चल रही है उससे इस्तेमारी क़ुव्वतें इंतहाई खायफ हैं, और आज मिस्र और तुनिस की या लीबिया की जो सूरत हाल है, मुबसिन और आप जैसे बुज़ुर्गों का यही कहना है कि ये क़ुव्वतें इन मुल्कों के आवाम से बदला ले रही हैं जो आज के दिन मिस्र, तुनिस और लीबिया की सूरत हाल है। तो आप क्या समझते हैं कि इस्लामी बेदारी से खायफ ये क़ुव्वतें इस्लामी बेदारी को नाकाम बनाने के लिए तुली हुई हैं, तो ऐसे में आलमी यौम कुस इस्लामी बेदारी को किस कदर जला बख्श सकता है और कितना मौसी साबित हो सकता है इस्लामी बेदारी की लहर को दवाम बख्शने में?
मेरे ख्याल में ये जो आपका आखिरी जुमला है कि यौमुल कुद्स और ये जो तहरीक है, ये इस्लामी तहरीक जो शुरू की गई है, इस वक्त जो शुरू है अरब मुल्कों में, अफ्रीका के इस्लामी मुल्कों में, वो तहरीक कामयाबी से इम्कनार जरूर होगी। उसकी वजह यह है कि अब वक्त बदल रहा है और तारीख के पहिए को आप पीछे की तरफ नहीं घुमा सकते। तारीख का पहिया चलता है और जो तब्दीलियां रूनुमा होती हैं वो होती हैं, और जिन तब्दीलियों के पीछे अवाम हों, उनके जज्बात हों, उनकी कुर्बानियाँ हों, उनका लहू हो, वो कभी भी शिकस्त नहीं खाती और वो हमेशा कामयाब रहती है। मैं समझता हूँ कि वक्त तो लग सकता है, एक वक्त जरूर दरकार होता है एक स्ट्रगल का, जदोजहद का, लेकिन इस अमल को रोका नहीं जा सकता। मैं ये समझता हूँ जो अब ये शुरू हुआ हुआ अमल है, जो मिस्र में है, जो ट्यूनिस में है, जो दूसरे मुल्कों में है, उसको आप वापस इस धारे को, तारीख के पहिए को वापस नहीं मोड़ सकते। ये आगे चलेगा और इसके पीछे अवाम का जज्बा है, उनकी ख्वाहिश है तब्दीली की, और एक जो जैसे एक आप ठहरा हुआ पानी हो वो बहुत अरसे तक ठहरा रहे तो उसमें सड़ांद आ जाती है, और वो निज़ाम जो भी ठहरा हुआ निज़ाम हो, जिस निज़ाम में डेकेडेंस और जिस निज़ाम में एक किस्म का डिटेरियोरेशन और तनजली आ रही हो और वो लोगों की ख्वाहिशात और एहसासात से मुतसादम हो और वो उनकी ख्वाहिशों को पूरा न करता, वो निज़ाम नहीं चल सकता। मैं समझता हूँ कि अरब दुनिया में जो ये लहर है और जो ये लहर आगे बढ़ेगी इस्लामी मुल्कों में, इसको रोकना मुमकिन नहीं है। और ये जो यौमुल कुद्स की तहरीक है, ये इसको जिला बख्शती है, इसको महमीज लगाएगी। और मैं समझता हूँ कि अब ये चाहे अमरीका और उसके बहुत सारे इत्तेहादी लोग जो हैं इस तब्दीली से खौफजदा ज़रूर हैं, लेकिन तब्दीली जो है आती रहती है, दुनिया में तब्दीली को कोई नहीं रोक सका। यही तारीख का सबक है। और मैं समझता हूँ कि जो इस वक्त बंद बांधे जा रहे हैं ये आर्जी साबितों के, एक बात ये भी है, इस सारे अमल की एक जहत ये भी है, कई ममालिक इस खत्ते के अंदर ही, इस्लामी दुनिया के अंदर ही, इस्लामिक वर्ल्ड के अंदर ही ऐसे हैं जो खौफजदा हैं कि अगर ये तब्दीली आ गई तो उसके असरात उनके यहाँ भी मुरतब होंगे। और वो जो एक अरसे से एक निज़ाम को उन्होंने कायम रखा हुआ है, वो निज़ाम टूट फूट का शिकार हो जाएगा, जिसकी वजह से वो भी इसके खिलाफ एक्टिव हैं, सरगर्म है। लेकिन मैं समझता हूँ कि आवाम की जो ख्वाहिश होती है, उनका जो जज्बा होता है, उनकी तहरीक के सामने कोई जो है रुकावट जो है वो मौसर साबित नहीं हो सकती।
जी साकिब अकबर साहब, यौम कुद्स के बारे में अब ये बात तय हो चुकी है कि ये उम्मत और मुसलमानों के इत्तेहाद की एक अलामत है। यौम कुद्स के बारे में ये सब जान चुके हैं कि ये बैतुल मुक़द्दस और मुसलमानों के क़िबले अव्वल की आज़ादी की तहरीक है। इसके बावजूद बाज़ सलफ़ी और तकफीरी मुफ्तियों की तरफ से ये फतवा दिया जाता है कि यौम कुद्स के जुलूसों और रैलियों में शिरकत करना हराम है। तो मैं आपसे ये पूछना चाहूँगा, ये फतवा आया इत्तेहाद उम्मत के ख़िलाफ़ है या क़िबले अव्वल की आज़ादी के ख़िलाफ़ है या दोनों के?
ये मेरा ख्याल ये है कि ये फतवा ऐसे ही है जैसे सैलाब के खिलाफ फतवा दिया जाए। घर में बैठे फतवा देने से सैलाब नहीं रुका करते। आज जावेद साहब ने बहुत अच्छी बात की कि आवाम जब बाहर निकल के खड़े हो जाते हैं और निकलते हैं, फिर तारीख का पहिया जो है वो उसको वापस नहीं घुमाया जा सकता। ये मुफ्ती सवाल ये पैदा होता है कि ये मुफ्ती जो है ये क्यों नहीं इसराइल के खिलाफ फतवा देते, ये मुफ्ती फलस्तीनियों की तहरीक की हमायत में फतवा क्यों नहीं देते, ये मुफ्ती क्यों नहीं कहते कि ये यहूदी जिनको बाहर से ला के यहाँ पर आबाद किया गया है इनको वापस इनके मुल्कों में भेजा जाए, ये मुफ्ती क्यों नहीं कहते कि वो मजलूम फलस्तीनी जो कई डिकेड से जो है वो आप घर से बेघर हुए हुए हैं उनको वापस जाने के लिए इस्लामी हुकूमतें जो हैं वो अपने वसाइल खर्च करें। अफसोस ये है, दर हकीकत ये इस फतवे ने इन मुफ्तियों को रुसवा कर दिया है, कहीं का नहीं छोड़ा। इनका दीन दयानत जो है ना इन फतवों के बाद आश्कार हो गया है। इनका इल्म जो है ये फिरौनों और इनका हामानों उनके मफाद के लिए इस्तेमाल हो रहा है। आप यानी हैरत की बात है कि दीन इस्लाम के नाम पर एक शख्स अपने आप को मुफ्ती कहता है और वो दीन इस्लामी के मफाद के खिलाफ, वो मुसलमानों के मफाद के खिलाफ अपने इल्म की शोहरत को जो है वो फतवे की सूरत में जाहिर करता है। दर हकीकत ये उनके लिए बहुत बड़ी रुसवाई है। मैं जिस खास बात की तरफ जावेद साहब ने इशारा किया ना, अगर हम उसको समझ लेना तो बाकी सारी बातें समझ आ जाएंगी। वो बात उन्होंने आखिर में ये कही है कि जो इर्द गिर्द के बाद बाकी ममालक और हुकूमतें हैं उनको भी खतरा है, इस ये जो बढ़ती हुई इस्लामी लहर है उससे उनको भी खतरा है। और वो उस खतरे को महसूस करते हुए वो कहते हैं किसी तरह से इसका रास्ता जो है रोका जाए। इसका रास्ता रोकने के लिए वो मुफ्तियों को भी इस्तेमाल करते हैं। अगर ये सऊदी अरब के अंदर अगर तब्दीली की लहर चल पड़े, कतर के अंदर, उर्दन के अंदर और बाकी जगहों के अंदर भी ये लहर जो है वो चल पड़े, तो जाहिर है फिर उसके बाद ये हुकूमतें वहाँ बरकरार नहीं रह सकती।
बहुत शुक्रिया साकिब साहब, मैं फिर हाजिर हूंगा आपकी खिदमत में।
पूरी दुनिया में आवाम अगर अमेरिका जो है वो ये कहता है, ये बरतानिया जो अपने आप को जमहूरियत की माँ कहता है, वो किस मुंह से कहेगा कि ये जनाब लोग बाहर ना निकलें और अपने खुद हुकूमत के क्याम का हक जो है वो ना मांगे।
बहुत शुक्रिया, मैं फिर हाजिर हूँ आपकी खिदमत में अगर वक्त रहा तो। इजाजत दें मुझे, चलते हैं इस वक्त नई दिल्ली जहाँ पर टेलीफोन लाइन पर मौजूद हैं हिंदुस्तान के मुस्लिम दानिश्वर और रहनुमा और जमात इस्लामी के मुमताज लीडर जनाब डॉक्टर कासिम रसूल इलिया साहब। अस्सलाम वालेकुम जनाब।
जी वालेकुम सलाम।
ڈاکٹر صاحب، کافی دیر سے آپ سے رابطہ کرنے کی کوشش کی جا رہی تھی، بہرحال فنی مشکلات کی وجہ سے آخری منٹوں میں آپ سے میں یہ پوچھنا چاہوں گا کہ عالمی یوم قدس 33 سال کا عرصہ گزر جانے کے بعد آج اس کا کردار کیا ہے، اور فلسطینیوں کی تحریک کو جلا بخشنے میں آج وہ کس مقام پر فائز ہے؟
دیکھیے، بنیادی بات تو یہ ہے کہ عالمی یوم القدس نے پوری امت مسلمہ کے اندر ایک بیداری پیدا کی ہے اور فلسطین سے اور قدس سے ان کا براہ راست تعلق پیدا کیا ہے. اس سے پہلے ہم یہ دیکھتے ہیں کہ بالکل روایتی قسم کا تعلق تھا، ایک کچھ پروگرام ہو جاتے تھے، کچھ بیانات جاری ہو جاتے تھے، لیکن آج مسلمانوں کے اندر یہ جذبہ بیدار ہو گیا ہے پوری دنیا کے اندر کہ ہمارا قبل اول جو ہے اس کو آزاد ہونا چاہیے، اور فلسطین انبیاء کی سرزمین پہ جس طرح غاصب اسرائیل قبضہ کیے ہوئے ہے، جس طرح کے عالم اسلام کے سینے میں خنجر کے مانند اسرائیل پیوست ہے، اس کے وجود کو ختم ہونا چاہیے. تو اس میں دین بڑی حد تک جو ہے یوم القدس کی ہے، جو علامہ خمینی رحمۃ اللہ علیہ کی کوششوں کے نتیجے میں آج پوری دنیا کے مسلمان براہ راست جو ہے فلسطین کے کاز سے اور بیت المقدس سے جڑ گئے ہیں. تو اس کا بہت بڑا کردار ہے، اور میں محسوس کرتا ہوں کہ آج پھر ایک بار فلسطین کا مسئلہ اور یعنی عالم اسلام کے لیے ایک بڑا مسئلہ بن کر سامنے آیا ہے، اور اسرائیل کو جس کو قائم کرنے کے پیچھے امریکہ اور برطانوی حکومتیں اور اس وقت کی جو یہودی لابی موجود تھی ان کے پیش نظر یہی مقصد تھا جو آج ہم دیکھ رہے ہیں، کہ جس طرح عالم اسلام کے اندر ایک بیداری آ رہی ہے، جس طرح ایران میں اسلامی انقلاب برپا ہوا، اور جس طرح آپ مصر میں اور ٹیونس میں اور یمن میں اور دوسرے ملکوں کا اسلامی بیداری آ رہی ہے، اور اس بات کا امکان پیدا ہوا ہے کہ اسلام کی نشست ثانیہ ہو رہی ہے اور پوری دنیا کے اندر اسلام غالب ہوگا، تو اسرائیل کا قیام جس مقصد کے لیے کیا گیا تھا اس سے ایک مقصد یہی تھا کہ اسلام کی طرف مسلمان نہ لوٹیں، آپس کے اندر پنجہ آزمائی کرتے رہیں، اسرائیل کی شکل میں ایک خوفناک دہشت گرد وہاں پہ قائم کر دیا جائے تاکہ پھر عالم اسلام کے اندر اتحاد و اتفاق نہ پیدا ہو سکے، اور پھر عالم اسلام ہمیشہ خوف کے اندر مبتلا رہے، ان کے اندر آپس میں سازشیں کروائی جائیں، لڑایا جائے. اور آج جب اسلامی بیداری آ رہی ہے تو پھر آپ دیکھ رہے ہیں کہ کس طرح سے امریکہ اور یورپ نے جو کہ بنیادی طور پہ خود کو آزادی کا اور چمپئن مانتا ہے، ہیومن رائٹس کا چمپئن مانتا ہے اور ڈیموکریسی کا چمپئن مانتا ہے، اس نے کس طرح سے بہار اسلام کی بنیاد پر جو تبدیلی آئی تھی مصر میں، اور جس طرح سے مرسی صاحب کی قیادت میں ایک کوشش ہو رہی تھی کہ فلسطین کے مسئلے کو حل کیا جائے اور اسرائیل کو دبایا جائے، اسرائیل کو کنٹین کیا جائے، کس طرح سے انہوں نے بے دردی کے ساتھ اس حکومت کو خاتمہ کیا اور دوبارہ یاسر عرفات کے جو باقیات تھیں ان کو ایک بار اس بات کا موقع دیے، اس کی آپ کی موقع دیا اس کو کہ پھر وہ دوبارہ مبارک کی باقیات کو کہ وہ دوبارہ جو ہے اس خطے پر اپنا قبضہ جمع کر سکے. تو میں سمجھتا ہوں کہ یوم القدس کی مانیت اور زیادہ بڑھ گئی ہے، اور اس وقت میں کل ہمارے ملک میں بھی کئی ملکوں میں کئی شہروں کے اندر یوم القدس دلی میں بھی بمبئی میں منایا بڑی تعداد منایا جا رہا ہے، اور میرے خیال سے یہ جو موجودہ واقعہ ہوا ہے اس واقعے کے ذریعے میں اس کی مانیت بہت بڑھ گئی ہے.
آخری سوال، اور ایک منٹ میں آپ سے جواب چاہوں گا چونکہ وقت ہمارا بالکل ختم ہو چکا ہے. جن واقعات کی طرف آپ نے اشارہ کیا، مصر، تونس اور دیگر جو ممالک ان میں جو واقعات رونما ہو رہے ہیں، اور خاص طور پر اسلامی بیداری کی لہر کو ناکام بنانے کے لیے جو کوشش ہو رہی ہے دشمنوں کی طرف سے، ایسے میں عالمی یوم قدس کی ریلیوں میں شرکت کرنے کے حوالے سے آپ کا پیغام کیا ہے؟
دیکھیے، عالمی یوم القدس جو ہے وہ ایک صرف یوم قدس کی آزادی کا مسئلہ نہیں ہے، بلکہ ہم سمجھتے ہیں کہ پوری اسلامی بیداری کا اور امت مسلمہ کے ریوائیول کا، اسے دوبارہ کھڑا کرنے کا، اس کو کا خواہ مقام دلانے کا مسئلہ ہے. تو یوم قدس کو اسی حیثیت سے ہمارے خیال سے مسلمانوں کو بنانا چاہیے، اور قبل اول کی بازیابی جو ہے وہ امت مسلمہ کے لیے پھر سے ایک بار جو کھوئی ہوئی اس کی میراث ہے، اس کی جو کھوئی ہوئی پوزیشن ہے، اس کو ریسٹور کرنے کی کوشش ہے، اور اس کو یعنی ظاہر بات ہے کہ اگر ہم اپنا قبل اول واپس لینے میں کامیاب ہوتے ہیں اور فلسطینی ایک ریاست وجود میں آتی ہے، تو مسئلہ صرف ایک چھوٹے سے خطے کا نہیں ہے بلکہ پوری عالم اسلام کے اندر اسے ایک ایسی نئی بیداری پیدا ہوگی، اور اس سے ایک ایسی قوت فراہم ہوگی امت کو جس کی بنیاد پر ہم عالمی استعمار کا مقابلہ کر سکیں گے.
بہت شکریہ آپ کا، بہت شکریہ، بہت شکریہ. وقت ہمارا بالکل ختم ہو چکا ہے. ناظرین، آپ نے ہمارے معزز مہمانوں کی گفتگو ملاحظہ فرمائی، اور جیسا کہ بانی انقلاب اسلامی حضرت امام خمینی رضوان اللہ تعالیٰ علیہ نے فرمایا تھا کہ یوم قدس صرف فلسطین سے مربوط نہیں بلکہ روز اسلام ہے، اور سرزمین فلسطین صرف فلسطینیوں سے مربوط نہیں بلکہ یہ پورے عالم اسلام کا مسئلہ ہے. تو جب سرزمین فلسطین کا مسئلہ پورے عالم اسلام کا مسئلہ ہے، تو اسے کسی ایک خطے سے، کسی ایک قوم سے یا کسی ایک بر اعظم سے جوڑنے کی ضرورت نہیں، بلکہ یہ پوری امت مسلمہ بلکہ پوری انسانیت کا مسئلہ ہے. چونکہ سرزمین فلسطین اگر آزاد ہوگی تو آزادی، انصاف اور حریت اور اس طرح کی دیگر جو نیک خصلتیں ہیں ان کا بول بالا ہوگا، اور ظلم و ستم کا خود بخود ختم ہوگا۔ اگلے پروگرام تک کے لیے مجھے علی عباس عزیزی اور دیگر ساتھیوں کو اجازت دیجیے، خدا حافظ۔